Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
विराटनगरमा सामूहिक रूपमा गाई गोरु मारिएको घटनाप्रति स्थानीय र प्रदेश सरकार गम्भीर नभएको जनगुनासो घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा माग
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
सुनको मूल्य फेरि बढेर 72,500 रुपियाँ पुग्यो
र 13 दक्षिण एसियाली खेलकुद साथका लागि राष्ट्रिय क्रिकेट टोलीले तयारी थाल्यो टी ट्वेन्टी वरितामा नेपाल 11 स्थानमा यथावत हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट मधुबन बिसी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेसन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा सुर्खेतमा भएको गौ हत्याको घटनाको हिन्दू विश्व हिन्दू महासंघले स्थलगत अध्ययन गर्ने भएको छ विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न 9 सदस्यीय समिति गठन गरेको छ समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेलले जानकारी गराउनुभयो समितिका अध्यक्ष एवं पूर्व मन्त्री डाक्टर रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई डाक्टर मिठाराम विश्वकर्मा दिनेश कुमार सिजापति बाबा योगी राज मोहन लामा अर्जुन शिवाकोटी बद्री भट्टराई र रोहित गौतम सदस्य रहनु भएको छ अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्किने गरी अख्तियारी दिएको छ सरकारले पनि उपसचिव सागरमणि पाठकको संयोजकतामा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकतामा अर्को समिति गठन गरिएको जनाइएको छ
यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिले पनि दैलेखमा पुगेर काम थालेको छ समितिले दैलेखका प्रमुख जिल्लाधिकारी युवराज कटेलसँग भेट गरेको र अन्य विभिन्न निकायसँग सोधपुछ गरेको जनाएको छ उपमहानगरपालिकाले उच्चबारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको 7 सदस्यीय छानबिन टोली दैलेख पुगेको हो टोलीले जिल्ला समन्वय समिति नारायण नगरपालिका श्रीनाथ मन्दिर व्यवस्थापन समिति लगायत विभिन्न पक्षसँग सोधपुछ गरेको टोलीका सदस्य अधिवक्ता वसन्त गौतमले बताउनु भएको छ नेपालगञ्ज उपमहानगरपालिकाले 8 ट्रकमा राखेर दैलेख लजाएन भन्दै पठाएका गाईगोरु सुर्खेतको कटुवा लगायतका विभिन्न क्षेत्रमा अल्पत्र छाडिएको थियो यीमध्ये करिब 30 मरेका छन् भने जिउँदा रहेका केहीलाई नेपालगञ्ज नै फिर्ता पठाइएको छ
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सामूहिक रूपमा 30 भन्दा बढी गाई बाछा बाछी र गोरु मारेको घटनाको सर्वत्र निन्दा भइरहेको छ नेपालगञ्जबाट 8 ट्रकमा 300 भन्दा बढी गाईका बाछा बाछी र गोरु दैलेख लैजान भन्दै ल्याएका भए पनि वीरेन्द्रनगर कटकुवा ब्युरिनी लगायतका क्षेत्रमा मरेको अवस्थामा भेटिएका थिए घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले अनुसन्धान थालेको छ भने गृह मन्त्रालयले पनि छानबिन समिति गठन गरेको छ विभिन्न सङ्घ संस्था र अधिकार कर्मीहरूले दोषी सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् तर घटनाबारे वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन यसै सन्दर्भमा हामीले वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई यसरी सामूहिक रूपमा गाई मारेको घटनाबारे स्थानीय र प्रदेश सरकार चुप रहनुलाई तपाईँले कसरी लिनु भएको छ भनी सोधेका छौँ सुनौ उनीहरूको विचार आजको जनावाजमा
र सरकारबाट यो बारेमा कसरी त्यहाँबाट यहाँ लिएर आएको हो कुन गन्तव्यसम्म त्यो गाईहरूलाई पुर्याउनु पर्ने हो त्यहाँसम्म पुर्याएको छैन त्यसको यथाशीघ्र छानबिन गरी त्यसको प्रतिवेदन पेस गर्नु मैले सरकारलाई सुझाव दिएँ
हत्या गरेको धेरै हामीलाई मन दुखिया छ हेर्नु अब के निर्णय गर्ने हो सरकारले के गरिदिनु हुन्छ होइन अनि सकेसम्म गरिदिनु पर्यो हाम्रो अब भोलि तिहार आउला अर्को आउला गाईको घर चाहिन्छ भगवत चाहिन्छ अर्को चाहिन्छ हामी त हिन्दू धर्मको मान्छे हामी त गाई धेरै माया हुन्छ हामी धेरै महत्त्व हुन्छ मरे जाँदै गाई चाहिन्छ हेर्नु
जता मन लागेको भयो त हाम्रो चाहिँ एउटा राष्ट्रिय जनावर गाई हाम्रो अहिलेसम्म हिन्दू धर्मले पुजिने गाई हो अब त्यसलाई जाने कुनै लापरवाही गरेको खोइ सरकारलाई केही मतलबै छैन, केही राखेकै छैन। त्यही त यो सरकारले चाहिँ तुरन्त कारवाही गर्नुपर्ने हो, यो अपराध गर्नेलाई चुप्प नलाग्नु पर्ने, भरिसक चाहिँ कारवाही गर्नुपर्ने हुन्छ भन्ने हाम्रो ऊ हो के सरकारलाई अनुरोध गर्ने हो। तुरन्त कारवाही गर्नु पर्यो क्या, यो गाउँ गाई जस्तो जनावरलाई मार्नु फाल्नु त भएन नि त।
पाल्ने मान्छेहरूले पनि होइन आफूहरूले दुध खाए हल जोते होइन तिनीहरूको फाइदा भरिले नै बुढेसकालमा छाडा छोडेर होइन त्यो पुरा उप गरेर छोड्नु नहुने, सबभन्दा त मान्छेको गलतै मान्छेको सरकारले मात्रै सबै कुरा त कारो गरेर भ्याउँछ र मान्छे सबैले आफू आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी निभाएपो सरकारले पनि गर्ने हो। तर त्यति मान्छेले गर्न सकेन भने सरकारले त कुनै एउटा ठाउँमा खोर जस्तो भनौँ होइन त्यस्तो बनाएर राखिदिने ऊ गरिदिने व्यवस्था चाहिँ गरिदिए हुन्थ्यो।
कुल्चीहरू मऱ्यो नि के भएर मरेको होइन, अब त्यो मरिसकेपछि अब तिनीहरूले फाल्ने क्रममा अब देखे मान्छेले अनि फाल ल्याएर फाले भनेर उनीहरूले यहाँ ऊ गरेर अब फेरि गाई पुनः फर्काइदिएन। त्यो अब उसको जिल्ला प्रशासनको तपाईँको सिफारिस आज आज अब त्यो के हो अब कस्तो हुन्छ सरकारले त्यो त आफूले जानु अब हामीलाई के थाहा।
उठान गरेर यस्ता अपराधीहरूलाई छिटोभन्दा छिटो कारवाहीको दायरामा ल्याउनुपर्छ। यहाँका तपाईँको चाहिँ गाईले हामी लक्ष्मीको रूपमा पूजा गर्छौँ, यसरी चाहिँ एक सिएन बनाएर यत्रो गाई गाईहरूको सङ्ख्यामा मार्नु एकदमै चाहिँ नराम्रो र जघन्य अपराध हो जस्तो लाग्छ।
दाङको देउखरीमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमै भालुबाङ सडक खण्डमा दुईवटा मोटरसाइकल ठोके लगत्तै ट्रकले ठक्कर दिँदा दुईजनाको ज्यान गएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङले घोराई उपमहानगरपालिका 15 26 वर्षका बालकृष्ण भण्डारी, लमै नगरपालिका 4 27 वर्षका विनायक चौधरीको ज्यान गएको बताएको छ। दुर्घटनामा परि राप्ती गाउँपालिका 8 बिजोरीका 28 वर्षका दीपक मरासनी गम्भीर घाइते हुनुभएको छ। उहाँलाई थप उपचारका लागि बुटोल पठाइएको प्रहरीले बताएको छ।
यस्तै सुर्खेतबाट मगु हिँडेको बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। भे 1J 796 नम्बरको बसको ठक्करबाट मगु जिल्ला सोरु गाउँपालिका 2 18 वर्षका लोकजन साईको ज्यान गएको प्रहरीले जनाएको छ। जुम्लाको कनका सुन्दरी गाउँपालिकाको रोकाबाडा भन्ने ठाउँमा बसले ठक्कर दिँदा घाइते भएका साईको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै ज्यान गएको हो। सवारी चालक र गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मुसिकोट नगरपालिका 3 माछिमीका 27 वर्षीय नवीन खड्कालाई, 25 वर्षीय श्रीमती कमला बुढाथोकीलाई खुरुपाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। डिएसपी सुमित खड्काले घर नजिकै जङ्गलमा लुकेर बसेको अवस्थामा उहाँलाई पक्राउ गरिएको बताउनुभयो। खड्काले नवीनले गइराती नै अस्ति राति श्रीमती कमलाको हत्या गरेको भन्दै यसको कारण भने खुल्न नसकेको बताउनुभयो।
नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा यो अर्बस सञ्चालनमा ल्याएको छ। काठमाडौँबाट मात्र प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा सुर्खेतमा पनि यो अर्बस सेवा सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले सुर्खेत स्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम यो अर्बस सञ्चालनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। सुरक्षित हवाई क्षमता वृद्धि गर्ने उद्देश्यले सुर्खेत सहित पश्चिममा यो अर्बस ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको र अहिले MI-17 दुईवटा हेलिकप्टर नियमित रूपमा तैनात गरिने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनु भएको छ। आगामी 10 वर्षमा हवाई साधन थप गरेर सेकेन्ड ल्यान्ड मेन्टेनेन्स सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको सहायक रथी पाण्डेले बताउनुभयो। पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद तथा आकस्मिक घटनाको समयमा छिटो छरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरणमा थप मद्दत पुर्याउने उद्देश्य लिएको सेनाले जनाएको छ। भेरी खबरमा छिमेक सरफिरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मारिएको घटनाप्रति स्थानीय र प्रदेश सरकार गम्भीर नभएको जनगुनासो, घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग, दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङमा घर बनाउने क्रममा करेन्ट लागे लिएर लमही नगरपालिका वडा नम्बर 6 देवपुरका 30 वर्षका मजदुर जीवन चौधरीको ज्यान गएको छ। यमुना कुमारी पुनको घर बनाउने क्रममा छत नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको करेन्ट लागेर घर बनाउने काममा खटिएका मजदुर चौधरीको ज्यान गएको हो। चौधरीको नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण ज्यान गएको स्थानीयले आरोप लगाएका छन्। विद्युत प्राधिकरणले 1100 केभी लाइन बाटोबाट लानुपर्ने भए पनि खेतबारीबाट लगेकाले घर बनाउने क्रममा मजदुरको ज्यान गएको स्थानीयको भनाइ छ। नेपाल विद्युत प्राधिकरण लमै शाखामा पटक पटक आग्रह गर्दा पनि नहटाउँदा अहिले आएर अकालमै ज्यान गुमाउनु परेको स्थानीय यमुना कुमारी पुनले बताउनुभयो।
डडेलधुराका छुट्टा छुट्टै स्थानमा जबरजस्ती गर्ने गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। 17 वर्षीय किशोरीलाई ललाई फकाई प्रलोभनमा पारे जबरजस्ती गर्ने गरेको आरोपमा बागेश्वर गाउँपालिका 1 का 23 वर्षीय दिनेश राम पार्कीलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै 13 वर्षीय बालिकालाई डर त्रास देखाइ जबरजस्ती गर्ने गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले परशुराम नगरपालिका 4 कठालका 21 वर्षीय महेश दमाईलाई पनि पक्राउ गरेको जनाएको छ। डडेलधुरा जिल्ला अदालतबाट 10 दिनको म्याद थप गराए। आरोपित पार्की र दमाईमाथि अनुसन्धान भइरहेको डिएसपी ददिराम नेउपानेले बताउनुभयो।
जाजरकोटमा चट्याङ लागेर 233 भेडा मरेका छन्। कुसे गाउँपालिकाको पाटनमा हावाहुरीसँगै लागेको चट्याङका कारण 233 भेडा मरेका छन् भने 252 भेडा हराइरहेको कुसे गाउँपालिका 8 का दुर्गबहादुर रोकाईले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुसे गाउँपालिका किसान चिन्तित बनेका छन्। त्यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भनेकै नै भेडा पालन व्यवसाय रहेको छ। कुसे गाउँपालिकाका किसान व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन्। भेडा मरेपछि परिवारको खर्च कसरी चलाउने भन्ने बारेमा किसानहरू चिन्तित भएको जनाइएको छ।
उता जुम्लाको सिन्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतंक बढेपछि किसानहरू पिरलोमा परेका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखा पारेपछि जागराम बस्नु परेको किसानहरूले बताएका छन्। गाउँका किसानहरू साँझ पर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेको सिन्जा 6 भाट गाउँका जयलाल रावतले बताउनु भएको छ। सिन्जाको जाला घोडीले तल्लो जाला लगायतका क्षेत्रमा भालुले मकै नष्ट गरेको छ। बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसमाथि नै आक्रमण गर्ने भएकाले त्रास फैलिएको स्थानीयले गुनासो गरेका छन्। भालु आतंकका कारण साँझ बिहान हिँडुल गर्न समय जोखिम भएको स्थानीयले बताएका छन्। बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्नुपर्ने भए पनि भालुको आतंकले जान नसकिएको उनीहरूको गुनासो छ।
वर्षाका कारण अवरुद्ध बनेको बझाङको जय पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। अस्ति शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो। राजमार्गको कचाली खोला नजिकै र ज्याला बगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रशासन कार्यालय र सरकारवाला निकायको पहलमा राजमार्ग सञ्चालनमा आएको हो। सडक निर्माणको क्रममा जथाभावी डाँडा काटेका कारण पहिरो जाने समस्या बढेको स्थानीयको भनाइ छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको त्रास फैलिएको छ। डडेलधुरा अस्पतालमा भदौ महिनादेखि अहिलेसम्म 128 शङ्कास्पद बिरामीलाई चेकजाँच गर्दा 27 जनामा स्क्रब टाइफस पोजिटिभ बिरामी फेला परेको डडेलधुरा अस्पतालले जनाएको छ। भदौ 5 गतेबाट 15 गतेसम्म 128 जना ज्वरोका बिरामी आएकोमा 10 दिनमै स्क्रब टाइफसका 27 जना संक्रमित भेटिएको अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भूषालले बताउनु भएको छ। बझाङ, बैतडी, डोटी, दार्चुला लगायतका बिरामी पनि आउने गरेकाले संक्रमित बढेको उहाँको भनाइ छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका 1 जना शिक्षक विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। कञ्चनपुरको शङ्करपुरमा रहेको भानु माध्यमिक विद्यालय प्रावि तहमा राहत दरबन्दीमा कार्यरत शिक्षक नन्दलाल तिरुवा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। तिरुवाले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली गरेको भन्दै उजुरीमाथि अनुसन्धान गरिएको अख्तियारले जनाएको छ।
जुम्लाको चन्दनाथ नगरपालिका 1 आचार्यवाडा ठिम्केमा 1 घरमा आग लागि भएको छ। ठिम्केमा रहेको जगतबहादुर राउतको घरमा बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीय नागरिकको सूचनाको आधारमा जुम्लाको टोलीसहित विपद व्यवस्थापनको टोली घटनास्थलमा पुगी आगो निभाएको हो। आगलागीबाट एकजना घाइते भएको जनाइएको छ। अहिले उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
यस वर्षको दशैं तिहार जस्ता चाडपर्वमा खाद्यान्नको अभाव नहुने भएको छ। चाडपर्व नजिकै गर्दा देशका दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुने भए पनि यस वर्ष खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ। गत वर्षकै खाद्यान्न मौजदात पर्याप्त रहेको र अहिले पनि बाटोमा जाने क्रम रहेकाले अभाव नहुने कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताउनु भयो। सरकारले दुर्गम भनेर तोकेका 23 जिल्लामै पर्याप्त खाद्यान्न मौजदात रहेको जनाइएको छ। धेरै अभाव हुने हुम्लाको उत्तरी नाकामा तिब्बत हुँदै हुम्लामा पनि डिपोमा हवाई मार्गबाट चामल ढुवानी भइरहेको उहाँले बताउनु भयो। लिमिटेड तिब्बत मार्ग हुँदै 5,500 क्विन्टल चामल पठाएको छ। अहिले हुम्ला डुल्पा बाजुरा मुगु लगायतका जिल्लामा 37,000 क्विन्टल चामल मौजदात रहेको छ।
कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय पक्षले गरेको अवरोध गरेको स्थानीयले बताएका छन्। भारतीय सीमा सुरक्षा बल एसएसपीले हुलाकी सडक अन्तर्गत कञ्चनपुरको बिलौरी नगरपालिका क्षेत्रको पचुईमा 1,200 मिटर सडक निर्माणमा अवरोध कायम राखेको छ। एसएसबीले हुलाकी सडक निर्माणमा रोक लगाएको 3 महिनासम्म पनि अवरोध कायमै रहेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। एसएसबीले गत असारमा त्यस क्षेत्रमा आफ्नो भूमिमा पर्ने भन्दै अवरोध सिर्जना गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समन्वय गरी अवरोध हटाउन गृह मन्त्रालयसहित सरकारवाला निकायमा पत्राचार गरे पनि कुनै जवाफ नआएको बताएको छ। हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनियर तथा सूचना अधिकारी पदमबहादुर मडैले एसएसबीको अवरोध नहटेपछि पचुई खण्डको 1200 मिटरको काम रोकिएको बताउनुभयो। फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, गाडी खरिदबारे छानबिन गर्न गठित समितिले खरिदमा आर्थिक अनियमितता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ। समितिले अनियमितता भएको ठोस प्रमाण नपाएको भन्दै खरिदलाई वैधानिक दिने गरी तयार पारेको प्रतिवेदन सभामुख महरालाई बुझाएको हो। संसदीय समितिका सभापतिका लागि संसद सचिवालयले खरिद गरेको 11 स्कर्पियो गाडी प्रयोगमा आएको 1 महिनामै बिग्रिन थालेपछि सभामुख कृष्णबहादुर महराले 5 सदस्यीय छानबिन समिति बनाउनु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित विधान व्यवस्था तथा सरकारी आवासन समितिका सभापति रामनारायण बिराडीको संयोजकतामा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको उल्लेख गरेको छ।
काठमाडौँमा गत शनिबार नेपालका विभिन्न ब्याङ्कबाट एटिएम ह्याक गरी झन्डै 2 करोड रुपियाँ निकालेने चिनियाहरूको गिरोह 8 जनाको रहेको पत्ता लागेको छ। यीमध्ये 6 जना पक्राउ परेका छन् भने 2 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। दरबार मार्गमा रहेको नवील ब्याङ्कको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ परेका 1 जनाको बयानका आधारमा प्रहरीले होटलमा छापामारी कोठाबाट 2 जनालाई पक्राउ गरेको हो। यस्तै 2 जना लिफ्टबाट भाग्दै गर्दा पक्राउ परेका हुन्। प्रहरीको आँखा छलेर होटलबाटै बाहिरेका 2 जना भने अझै फेला परेका छैनन्। यी 2 जनाले ठमेलको मनी एक्सचेन्जमा गएर 23,29,000 रुपियाँ बराबरको डलर सटाई गरी पनि प्रहरीले पत्ता लागेको बताएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी हुमेन्द्र बोगटीले फरार रहेका 2 जनालाई पक्राउ गर्न इन्टरपोललाई समेत पत्राचार गरिसकेको बताउनु भएको छ। चिनिया गिरोहले गत शनिबार दिउँसोदेखि रातिसम्म गरी प्रभु ब्याङ्क, नवील ब्याङ्क, एनआइसी एसिया र हिमालयन ब्याङ्कबाट एटिएमहरूबाट 1,68,00,000 रुपियाँ ह्याक गरी निकालेका थिए।
सुनको मूल्य फेरि बढेर 72,500 रुपियाँ पुगेको छ। केही दिन यता सुनको मूल्यमा निरन्तर उताव चढाव हुने क्रम जारी रहेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले तेजाबी सुनको मूल्य 72,200 प्रतितोला र चाँदीको मूल्य 895 बिक्री भइरहेको जनाएको छ। केही महिना यता सुनको मूल्य आकाशेपछि कारोबार भने ठप्प जस्तै भएको व्यवसायीहरूले बताएका छन्।
भेरी खबरमा अब लागौ खेल खबरतिर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी मङ्सिरमा नेपालमा आयोजना हुने 13 दक्षिण एसियाली खेलकुदको तयारी सुरु गरिएको जनाएको छ। राष्ट्रिय क्रिकेट टोलीले टियु क्रिकेट मैदानमा हिजोबाट औपचारिक रूपमा बन्द प्रशिक्षण शुरू गरेको हो। साकका लागि नेपालले पहिलो चरणमा 35 जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ। नेपाली टोलीलाई मुख्य प्रशिक्षक उमेश पटवालले नै प्रशिक्षण दिइरहनु भएको छ। साकका लागि महिला टोलीको तयारी भने 2 सता अघिबाटै सुरु भइसकेको छ। आगामी मङ्सिर 15-24 गतेसम्म नेपालमा साक प्रतियोगिता हुँदैछ।
यस्तै नेपाल भलिबल संघले पनि 13 दक्षिण एसियाली खेलकुद साकका लागि पहिलो चरणमा 18 जना खेलाडी छनौट गरेको छ। साउन 1 प्रशिक्षण शिविरमा रहेका 25 18 जना खेलाडी पहिलो चरणको लागि छनौट गरिएको जनाएको छ। मङ्सिर 15-24 गतेसम्म हुने साकका लागि खेलको बन्द प्रशिक्षण शुरू भएको छ।
र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको T20 वरिष्ठतामा नेपाल 11 स्थानमा यथावत रहन सफल भएको छ। आइसिसीले हिजो सार्वजनिक गरेको T20 नयाँ वरिष्ठतामा नेपाल यथावत रहँदै 11 स्थानमा रहेको छ। अघिल्लो महिना पनि नेपाल 11 स्थानमा रहेको थियो। नेपालले गत महिना मलेसियासँगको 2 T20 र सिङ्गापुरमा सम्पन्न आइसिसी T20 विश्वकप छनौट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन। नेपालको वरिष्ठतामा घटबड भने भएको छैन। एक दिवसीय वरिष्ठतामा भने नेपाल 16 स्थानमा रहेको छ। खेल खबरसँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मारिएको घटनाप्रति स्थानीय प्रदेश सरकारले गम्भीर नभएको जनगुनासो। घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा 1 जना पक्राउ।
सुनको मूल्य फेरि बढेर 72,500 रुपियाँ पुग्यो।
र 13 दक्षिण एसियाली खेलकुद साकका लागि राष्ट्रिय क्रिकेट टोलीले तयारी थाल्यो। T20 वरिष्ठतामा नेपाल 11 स्थानमा यथावत। हस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विष्णु र केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।